यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री शेरबहादुर देउवा 3 दिने भारत भ्रमण पूरा गरी स्वदेश फिर्ता। प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच नेपाल भारत बीचको सीमा विवाद सम्वाद र कूटनीतिक माध्यमबाट समाधान गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्री डा नारायण खड्काद्वारा जानकारी। आजदेखि देशभर पेट्रोलियम पदार्थको उपलब्धता सहज हुने गृह मन्त्रालयद्वारा जानकारी। उपभोग्य सामग्रीमा अस्वाभाविक मूल्य वृद्धि गर्नेमाथि कार्यवाही गर्न गृहमन्त्री बालकृष्ण खाँडको निर्देशन। रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभेर जतिसक्दो चाँडो सार्वजनिक सेवा प्रसारण पीएसबीमा रूपान्तरण गरिने संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको भनाई। सिन्धुपाल्चोकमा ग्यास पड्किएर आग लागि हुँदा 3 जना बालबालिकाको मृत्यु र पाकिस्तानमा सत्ता र प्रतिपक्षको खिचातानीबीच संसद विघटन।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मुलुक भारतको 3 दिवसीय औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्कनु भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा हिजो साँझ प्रधानमन्त्री देउवालाई सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँडले स्वागत गर्नुभयो। त्यस अवसरमा प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाको एक टुकड़ीले सम्मान गारद अर्पण गरेको थियो। प्रधानमन्त्री देउवा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा गत शुक्रबार भारत भ्रमणमा जानुभएको थियो। भारत भ्रमणका क्रममा जनकपुर जयनगर कुर्था रेल शुभारम्भ तथा नेपाल भारत ऊर्जा उत्पादन विकास र विस्तार लगायतका महत्वपूर्ण सम्झौता भएको परराष्ट्र मन्त्री डा नारायण खड्काले हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो। परराष्ट्र मन्त्री डा खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल र भारत बीचको सीमा सम्बन्धी विषय सम्वाद र कूटनीतिक माध्यमबाट समाधान गर्नेबारे प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच छलफल भएको बताउनु भएको छ। प्रधानमन्त्री देउवा 3 दिने भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कनु भएपछि हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री डा खड्काले दुवै देशका प्रधानमन्त्री उच्चस्तरीय संयन्त्र मार्फत दुई देशबीच सीमा विवाद टुंग्याउने विषयमा गम्भीर छलफलमा बस्नु भएको बताउनुभयो। उहाँले दुई प्रधानमन्त्री बीच सीमा सम्बन्धी विषयहरूमा कुराकानी भएको र दुई देशबीच स्थापित संयन्त्रहरू मार्फत सीमा सम्बन्धी विषयहरू सम्वाद र कूटनीति मार्फत समाधान गर्ने विषयमा प्रधानमन्त्री तहमा सकारात्मक छलफल भएको जानकारी दिनुभयो। त्यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले समकक्षी मोदीसँगको भेटमा सीमाका विषयमा स्थापित संयन्त्र मार्फत विवाद समाधान गर्न भूमिका खेल्न आफूले आग्रह गरेको बताउनु भएको थियो। पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री डा खड्काले प्रधानमन्त्री देउवा नयाँ दिल्लीस्थित भारतीय जनता पार्टीको कार्यालयमा प्रधानमन्त्रीको नभई नेपाली कांग्रेसको सभापतिको हैसियतमा जानुभएको पनि जानकारी दिनुभयो। यसअघि भारतको 3 दिने औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक नगरी बनारस स्थित ललिताघाट पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको भूमि पूजनसहित शिलान्यास गर्नुभएको छ। त्यस अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि उपस्थित हुनुहुन्थ्यो। नेपाल सरकारले वृद्धाश्रम निर्माणका लागि 1 करोड़ रूपियाँ विनियोजन गरेको छ। नेपालबाट तीर्थयात्राका लागि त्यहाँ जानेहरूका लागि 35 कोठे भवनको वृद्धाश्रम निर्माण गर्न लागि हो। प्रधानमन्त्री देउवाको सम्मानमा हिजै उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले दिवा भोजको आयोजना गर्नुभयो। त्यसअघि उहाँहरूबीच पारस्परिक हित र चासोका विभिन्न विषयमा विचार विमर्श पनि भएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकले ठूलो धनराशि शिक्षा क्षेत्रमा खर्च गरेकाले उपलब्धिमूलक बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। सिन्धुपाल्चोकको 5 पोखरी थाङपाल गाउँपालिका 4 निर्मित थाङपाल भ्याली माध्यमिक विद्यालय भवनको उद्घाटन कार्यक्रममा हिजो राष्ट्रपति भण्डारीले भूकम्प बाढ़ी र कोरोना बीच पनि विद्यालय भवन निर्माण भएसँगै अब पढ़ाई पनि गुणस्तरीय बनाउनु पर्नेमा जोड़ दिनुभयो। राष्ट्रपति भण्डारीले विश्वमा जलवायु परिवर्तनले संकटको रूप लिइरहँदा त्यसको प्रत्यक्ष असर र चुनौती नेपालका हिम श्रृंखला र अग्ला पहाड़हरूमा देखा पर्न थालेकाले जलवायु अनुकूलन योजना बनाएर अघि बढ़नुपर्नेमा जोड़ पनि दिनुभयो। कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सरकारी विद्यालयलाई भौतिक तथा शैक्षिक रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेकाले गुणस्तरीय शिक्षामा जोड़ दिनुपर्ने बताउनुभयो। सिन्धुपाल्चोकमा ग्यास पड्किएर आगलागी हुँदा तीनजना बाल बालिकाको मृत्यु भएको छ। बाह्रविसे नगरपालिका आठ मानेस्वाराको स्थानीय लामाटोलमा ग्यास पड्किएर आगलागी हुँदा तीनजना बाल बालिकाको जलेर मृत्यु भएको हो। स्थानीय मीनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा ग्यास पड्किएर आगलागी हुँदा उहाँका छोरा 10 वर्षीय इसाक तामाङ, भाइ कुमार तामाङका 6 वर्षीय छोरा सरगम तामाङ र छिमेकी पदम तामाङका 2.5 वर्षीय छोरी दिव्या तामाङको जलेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो। घटनामा परि घाइते भएका मीनबहादुर तामाङको अस्पतालमा उपचार गराइएको पनि प्रहरीले जनाएको छ। सरकारले पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य वस्तु सहज उपलब्ध गराउन सरकारवाला निकाय र व्यवसायीलाई निर्देशन दिएको छ। गृहमन्त्री बालकृष्ण खाँडले अत्यावश्यक वस्तुमा मूल्य वृद्धि नगर्न, बिक्री वितरण नरोक्न र पेट्रोलियम पदार्थको सहज उपलब्ध गराउन निर्देशन दिनुभएको हो। गृह मन्त्रालयका प्रवक्ता फणेन्द्रमणि पोखरेलका अनुसार हिजो मन्त्री खाँडले गृह लगायत सरकारवाला सबै मन्त्रालयका सचिवहरूलाई निर्देशन दिनुभएको र त्यसै अनुरूप गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्लाधिकारीहरूलाई सर्कुलर गरी प्रतिवेदन पठाउन निर्देशन दिएको छ। दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्य वृद्धि भएको गुनासो बढ़ेपछि गृह मन्त्रालयले 77 जिल्ला प्रशासन कार्यालयलाई बजार अनुगमन समिति मार्फत अनुगमन गरी प्रतिवेदन पठाउन पनि हिजो निर्देशन दिएको छ। गृह मन्त्रालयले उद्योग वाणिज्य संघको समन्वयमा बजारमा उपभोग्य वस्तुको आपूर्ति सहजता र मूल्य वृद्धि नियन्त्रण लगायतका विषयमा अनुगमन गर्न र विकृति देखिएमा प्रचलित कानून अनुरूप सजाय गर्न समेत निर्देशन दिएको छ। पेट्रोलियम पदार्थको आयातमा व्यवसायीहरूले गरेको अवरोध सहमति भएर टुंगिएको छ। यसैबीच गृह मन्त्रालयले आजदेखि पेट्रोलियम पदार्थको उपलब्धता देशभर सहज हुने जनाएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न स्थानीय तहको निर्वाचनसम्म मात्र नभई अब हुने संसदीय निर्वाचनसम्म नै प्रतिगमन विरूद्धको 5 दलीय गठबन्धन कायम रहने बताउनु भएको छ। महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका 11 खैरमाराको सुन्दरबस्ती स्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयको नवनिर्मित भवनको हिजो उद्घाटन गर्नुहुँदै अध्यक्ष प्रचण्डले 5 दलीय गठबन्धन नटुट्ने बताउनुभयो। उहाँले विकास र प्रगति एवं संविधानको रक्षा र लोकतन्त्रको श्रीवृद्धिका लागि यो गठबन्धन बनाइएकाले यो गठबन्धन कायमै रहने बताउनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले सबैको हितमा सक्रिय हुनुपर्छ भन्ने मान्यता बोकेको बताउनु भएको छ। काठमाडौँमा हिजो पार्टीको सामाजिक सेवा केन्द्रको घोषणा गर्नुहुँदै अध्यक्ष ओलीले सामाजिक कार्यमा लाग्न पार्टीका सबै सदस्य र सहयोगीलाई आग्रह गर्नुभयो। कार्यक्रममा एमालेको उद्योग व्यवसाय विभागका प्रमुख उद्योगी मोतीलाल दुगड़ले टोल टोलमा निशुल्क भोजन, स्वास्थ्य शिविर, अपराधपूर्ण क्रियाकलापबाट पीड़ितको उद्धार लगायतका क्षेत्रमा पार्टीले सेवा गर्ने जानकारी दिनुभयो। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने अधिकार पार्टीको जिल्ला कार्य समितिमा निहित रहेको बताउनु भएको छ। नेपाली कांग्रेस तनहुले हिजो आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले स्थानीय आवश्यकता र औचित्यका आधारमा गठबन्धन गर्ने अधिकार जिल्ला तहमा दिइएको बताउनुभयो। सर्वोच्च अदालतमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपाल सहित 14 सांसद विरूद्ध दायर गर्नुभएको रिट निवेदनको सुनवाई यही चैत्र 27 गते हुने भएको छ। न्यायाधीशहरू अनिल कुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा पेशी तोकिएको भए पनि न्यायाधीश सुवेदीले उक्त मुद्दा हेर्न नमिल्ने भएपछि मुद्दाको सुनवाई सरेको हो। यसअघि सांसद सोमप्रसाद पाण्डेको मुद्दामा आफूले अन्तरिम आदेश जारी गरेको र एकीकृत समाजवादीको पार्टीबारे धारणा दिएकाले थप सुनवाईमा बस्न नमिल्ने निर्णय न्यायाधीश सुवेदीले गर्नु भएपछि सुनवाई सरेको हो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा वामपन्थी र लोकतान्त्रिक शक्तिबीच मिलेर जाने सहमति भएको बताउनु भएको छ। समाजवादी प्रेस संगठन नेपालले धनगढ़ीमा हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले जीत जीतको स्थितिमा चुनावी तालमेल गर्ने सहमति भएको र यो सहमतिले तल्लो तहसम्म सकारात्मक सन्देश दिएको बताउनुभयो। हिजै कञ्चनपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा जुट्न आफ्ना पार्टीका नेता र कार्यकर्तालाई निर्देशन पनि दिनुभयो। अध्यक्ष नेपालले पार्टी नेतृत्वको ध्यान निर्वाचनमा केन्द्रित भएको बताउनुभयो। उहाँले गठबन्धनमा सहभागी पार्टीहरूबीच निर्वाचनमा एकताबद्ध भई जाने निर्णय भएको र प्रतिगमन विरूद्ध लोकतन्त्रका पक्षमा गम्भीर भई लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ केही बेर विज्ञापन।
श्रम ऐन 2074 पालना गरौं। श्रमिक आपूर्तिकर्ता र रोजगारदाता सजग बनौं।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
सन्देशपछि स्वागत छ अब बाँकी समाचार। संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभेर जति सक्दो चाँडो सार्वजनिक प्रसारण सेवा पीएसबीमा रूपान्तरण गरिने बताउनु भएको छ। रेडियो नेपालको 72 वार्षिक उत्सवका अवसरमा सिंहदरबारमा हिजो आयोजित कार्यक्रममा नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले रेडियो नेपाललाई पीएसबीमा रूपान्तरण गर्न कानूनी र संसदीय प्रक्रियाले छिट्टै निकास पाउने विश्वास व्यक्त गर्नुभयो। मन्त्री कार्कीले रेडियो नेपालले दूरदराजमा आफ्नो सेवाको पहुँच विस्तार गर्दै ग्रामीण बस्तीका समस्या र सम्भावनालाई सम्बोधन गर्नुपर्ने बताउनुभयो। मन्त्री कार्कीले कला साहित्य गीत संगीत र संस्कृतिको संरक्षणमा रेडियो नेपालको भूमिका अतुलनीय रहेको उल्लेख गर्नुभयो।
यसले हिमाल पहाड र तराईलाई जोड्दै बहुजातीय बहुधार्मिक बहुसांस्कृतिक देशको मूल्यलाई अझ कसिलो बनाउनु छ। यसैमा रेडियो नेपालको मूल्य बढ्छ र दायित्व पूरा हुन्छ भन्ने मेरो विश्वास छ। रेडियो नेपालले श्रोताको चाहनाको सम्बोधन गर्दै आफ्ना कर्मचारीहरूको मनोबल वृद्धिमा समेत ध्यान दिएर नयाँ युग को नयाँ प्रसारण संस्थाको रूपमा यसको विकास गर्न जरूरी छ। यसलाई सार्वजनिक प्रसारण संस्थाको रूपमा लैजान कानूनी प्रक्रिया अघि बढ़िसकेको छ। आगामी दिनमा रेडियो नेपाललाई प्रभावकारी प्रसारणका लागि आवश्यक पर्ने सबै विषयमा सहयोग गर्न मन्त्रालय सदैव तपाईँहरूको साथमा रहनेछ। यसलाई अझ समावेशी र राष्ट्रिय आवश्यकताको वकालत गर्ने संस्थाको रूपमा विकास गर्दै जानु छ। यसतर्फ सबैको ध्यान जाने नै छ।
कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं रेडियो नेपाल संचालक समितिका अध्यक्ष डा वैकुण्ठ अर्यालले सूचना प्रविधिको विकाससँगै रेडियो नेपाललाई सबै जनताको पहुँचमा पुर्याउने गरी कार्ययोजना बनाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले सूचनामा आएको क्रान्तिकारी परिवर्तनसँगै थपिएको चुनौतीको सामना गर्दै रेडियो नेपालले आफूलाई प्रतिस्पर्धामा उतार्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो।
यो प्रतिस्पर्धाको युगमा आफूलाई कसरी खरो बनाउने भन्ने कुरोमा चाहिँ रेडियो नेपाल अलि बढी जागरूक भएर लाग्नुपर्ने हुन्छ। प्रतिस्पर्धामा श्रोताको रुचि चाहना र जुन आफ्नो प्राथमिकता छ त्यसलाई हामीले आत्मसात गर्न सकेनौ, त्यो अनुसार चाहिँ हामी आफ्नो कार्यक्रम छनौटमा र त्यसलाई पस्किने कुरोहरूमा लाग्न सकेनौ भनेदेखि त्यसले चाहिँ हामीलाई पछि पार्छ। यो कुरोमा यहाँहरू पनि सजग हुनुहुनेछ र म आफै संचालक समितिको अध्यक्षका हैसियतले मेरा संचालक साथीहरू सहितको समग्रतामा म पनि सचेत छु। यसमा हामी हातेमालो गरेर अगाडि बढ्नै पर्छ। संस्थाको क्षमता बढाउनको लागि पनि केही पहलहरू शुरू गरिएका छन्। संचार मन्त्रालय यसमा सकारात्मक सोचका साथ यहाँहरूलाई सहयोग गर्न तयार पनि रहेको छ।
रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालको प्रसारण पहुँचलाई आगामी दिनहरूमा अझ वृद्धि गर्दै थप स्तरीय जिम्मेवार र समाज उपयोगी बनाउँदै लैजाने उल्लेख गर्नुभयो। उहाँले रेडियो नेपालले कार्यक्रम र प्रसारणको गुणस्तरमा ध्यान पुर्याएको पनि बताउनुभयो। कार्यकारी निर्देशक केसीले श्रोताको आवश्यकता चाहना र राज्यको नीति अनुरूप सही सूचना समाचार जनचेतना मूलक सामग्री शिक्षाप्रद र मनोरञ्जनप्रद कार्यक्रमहरू उत्पादन गरिरहेको बताउनुभयो।
रेडियो नेपालले श्रोताको आवश्यकता र राज्यको नीति अनुरूप सही सूचना समाचार तथा जनचेतनामूलक शिक्षाप्रद र मनोरञ्जनप्रद कार्यक्रमहरू उत्पादन गरी प्रसारण गर्ने कार्यमा निरन्तरता दिन सकेकै कारण नेपाल सरकारले रेडियो नेपाललाई सार्वजनिक प्रसारण माध्यममा रूपान्तरण गर्ने नीति पनि लिइसकेको छ। ऐतिहासिक महत्व बोकेको तथा सूचना समाचार र मनोरञ्जनको पर्यायवाची रेडियो नेपाललाई सबै सरकारवाला कलाकार बुद्धिजीवी राजनीतिज्ञ तथा तमाम रेडियो प्रेमी श्रोतावर्गबाट आवश्यक सहयोग प्राप्त हुने नै छ।
रेडियो नेपाल संचालक समितिका सदस्य टीका प्रसाद भण्डारीले रेडियो नेपालले समाचार र कार्यक्रमको स्तर वृद्धि र गीत संगीतको जगेर्ना एवं सम्वर्धन गर्न निरन्तर लागि परेको बताउनुभयो। समारोहमा रेडियो नेपालका निर्देशक खगेन्द्र खत्रीले परिवर्तनका लागि चुनौतीहरूको सामना गर्दै सेवाको गुणस्तरीयता वृद्धि गर्न आम कर्मचारी तयार रहेको बताउनुभयो। वार्षिक उत्सव समारोहमा रेडियो नेपालले वरिष्ठ गीतकार किरण खरेल र वरिष्ठ संगीतकार दीपक जंगमलाई जनही 51,000 रूपियाँ राशि र प्रमाणपत्र सहितको श्रष्टा सम्मान गरेको छ। त्यस्तै राष्ट्रव्यापी खुला आधुनिक गीत प्रतियोगितामा गायनतर्फ प्रथम हुने भोजपुरका राजकुमार सुन्दास राजसागर 40,000 रूपियाँ नगद र प्रमाणपत्र सहित पुरस्कृत हुनुभयो। त्यसै गरी द्वितीय स्थान प्राप्त गर्ने लक्ष्मी विक र सन्देश पौड्याललाई संयुक्त रूपमा 30,000 रूपियाँ नगद सहित प्रमाणपत्र र तृतीय हुने ममता गुरूङलाई 20,000 रूपियाँ नगद सहित प्रमाणपत्रबाट सम्मान गरिएको छ। त्यसै गरी उत्कृष्ट संगीतकार रमेश सुवेदी र उत्कृष्ट गीतकार महेश पौड्याललाई जनही 25,000 रूपियाँ नगद सहित सम्मान गरिएको छ। प्रादेशिक प्रसारण कार्यालय बर्दिवासलाई यस वर्षको उत्कृष्ट कार्यालय पुरस्कार प्रदान गरिएको छ। यस वर्षको उत्कृष्ट कर्मचारीहरूमा संचार तथा कार्यक्रमतर्फ अच्युत अर्याल, इन्जिनियरिङतर्फ सुभाष कुमार शाह र प्रशासनतर्फ विनोद कुमार पोखरेल र चेतबहादुर मोक्तानलाई संयुक्त रूपमा सम्मान गरिएको छ। सिन्धुपाल्चोक जिल्लामा रही जिल्ला संवाददाताका रूपमा कार्यरत देवराज सुवेदीलाई उत्कृष्ट जिल्ला संवाददाताका रूपमा सम्मान गरिएको छ। रेडियो नेपालले वार्षिक उत्सवसँगै सोही अवसरमा 25 वर्ष सेवा पूरा गर्नुहुने 36 जना कर्मचारीलाई दीर्घ सेवा पदक सहित सम्मान पनि गरेको छ। त्यसै गरी रेडियो नेपालमा 20 वर्ष भन्दा बढ़ी समय करार सेवामा सेवा रही अनिवार्य अवकाश पाउनुहुने गायिका चन्द्रकला शाह, उर्दू समाचार वाचक नियाजुद्दीन मिया र कर्मचारी रामकुमार मण्डललाई जनही 50,000 रूपियाँ राशिसहित सम्मान पत्रले सम्मानित पनि गरिएको थियो। कैलालीको धनगढ़ी विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल का रूपमा रूपान्तरण गर्न गृह कार्य अघि बढ़ाइएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेको अध्यक्षतामा हिजो मन्त्रालयमा बसेको बैठकले अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक सल्लाह र सुझाव संकलनका लागि समिति गठन गरेको छ। सरकारले एक प्रदेशबाट अर्को प्रदेशमा चल्ने लामो दूरीका यात्रुवाहक र मालवाहक यातायात साधनको भाड़ा दरमा 10-15% वृद्धि गरेको छ। पेट्रोलियम पदार्थमा भएको निरन्तरको मूल्य वृद्धिका कारण सरकारले स्वचालित भाड़ा निर्धारणको अवधारणा अनुरूप भाड़ा दर वृद्धिका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ। यातायात व्यवस्था विभागका अनुसार यात्रुवाहकमा 10 त्यसै गरी पहाड़ी बाटोमा सञ्चालन हुने मालवाहक यातायात साधनमा 13 र तराई मधेसमा सञ्चालन हुने मालवाहक यातायात साधनमा 15% भाड़ा वृद्धि गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समेतको सहमतिमा हिजोदेखि लागू हुने गरी दुई वा दुई प्रदेश भई सञ्चालन हुने सार्वजनिक यातायातमा भाड़ा दर समायोजन गरिएको विभागले जानकारी दिएको छ। हिजो देशभर 23 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 6,909 नमूना परीक्षण गर्दा 23 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हिजो 66 जना संक्रमण मुक्त भएका छन् भने संक्रमित मध्ये हिजो कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ। हिजो देशभर 30,448 जनाले कोरोना विरूद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ। लोपोन्मुख लाप्चा जातिको भाषा संरक्षण गर्ने उद्देश्यले पूर्वी इलामको रूङ गाउँपालिकामा लाप्चा भाषाको पाठ्यक्रम र पाठ्यपुस्तक लोकार्पण गरिएको छ। इलामबाट संवाददाता राजकुमार दाहालको यो रिपोर्ट।
इलामको रोङ गाउँपालिकाले लोपोन्मुख लाप्चा जातिको भाषा रोङ भाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक लोकार्पण कार्यक्रम हालै सम्पन्न गरेको छ। पाठ्यक्रम लोकार्पण भएसँगै पालिका भरिने रोङ भाषामा पठन पाठन हुने भएको छ। पालिकाले भाषा संरक्षणमा विशेष प्राथमिकता दिँदै आएको बताउनुहुन्छ गाउँपालिकाका अध्यक्ष शमशेर राई।
हामी शिक्षामा पनि त्यतिकै सिरियसली लाग्यो, यो भाषा मात्र होइन, हामीले त यो नमुनाको लागि थालेको चुनौतीबाट परिवर्तन पनि सम्भव छ। यो रोङ गाउँपालिका भित्र बसोबास गर्ने सबै जात जातिहरूले बोल्ने भाषाको अब हामी थप काम गर्छौं।
भाषालाई पुस्तान्तरणमा लान नसके भाषा लोप हुने भएकोले विद्यालयमै पठन पाठन हुनु निकै उपलब्धिमूलक काम भएको सरकारवालाहरूको भनाइरहेको छ। रोङ भाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक लोकार्पण गर्न इलाम आउनुभएका राष्ट्रिय भाषा आयोगका अध्यक्ष डाक्टर लभदेव ओस्ती।
रोङ भाषालाई पहिलो कुरो त पुस्तान्तरण भएनमा यो भाषा हराउँछ। पुस्तान्तरणको सुनिश्चित कसरी गर्ने? भाषाभित्र बोल्नु पर्यो। मातृभाषा चाहिँ टोड्नु भएन। मातृभाषाको जग छ भने त्यहाँ नेपाली पनि बन्छ, अंग्रेज पनि बन्छ। मातृभाषाको जग दोस्रो भाषाको निरन्तरता र विदेश भाषाको क्रमागत स्तरोन्नति हुने हिसाबले अगाडि बढौं।
विद्यालयमै अब आफ्नो मातृभाषा पढ्न पाउने भए सँगसँगै लेप्चा समुदायका विद्यार्थीहरू निकै उत्साहित भएका छन्। लेप्चा भाषा धर्म संस्कार संरक्षण सँगसँगै रोङ गाउँपालिकाले अरू भाषा प्रति पनि ध्यान दिनुपर्ने बताउनुहुन्छ संविधान सभा सदस्य शकुन्तला लेप्चा।
भाषा धर्म संस्कृतिलाई पनि हामीले संरक्षण गरेर लिएर जाउँ, त्यहाँ सहयोग गरेर लिएर जाउँ।
यही शैक्षिक सत्रदेखि रोङ गाउँपालिका तीनको शारदा आधारभूत विद्यालयमा रोङ भाषाको पठन पाठन गराइरहनु भएका रोङ भाषाका शिक्षक सागर लेप्चा।
यो रोङको एकदमै महत्वपूर्ण काम हो। यो सिजनमा अब कक्षा एक लाग्यो हो त, अब पाठ्यक्रम चाहिँ कक्षा एकबाट कक्षा पाँचसम्मको लागि र अब यसलाई क्रमशः 1, 2, 3, 4, 5 हुँदै नै जान्छ।
भाषा संरक्षणमा रोङ गाउँपालिकाले खेलेको भूमिका प्रशंसनीय रहेको छ। रेडियो नेपालका लागि राजकुमार दाहाल, इलाम।
हुम्लाको सिमकोट गाउँपालिका साथ धारापोरीमा रहेको टेलिफोन सेवा 5 महिनादेखि अवरूद्ध भएको छ। गत मंगिरमा बिग्रिएको टेलिफोन टावरको अझैसम्म मर्मत नहुँदा उत्तरी नामखा गाउँपालिका र सिमकोट गाउँपालिकाका अधिकांश गाउँका स्थानीय संचारबाट वञ्चित भएका छन्। त्यस क्षेत्रमा रहेको नेपाल टेलिकमको बीटीएसमा गत मंगिरमा आगलागी हुँदा सेवा अवरूद्ध भएको छ। अब के अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानमा सरकार र विपक्षी पार्टीको लामो खिचातानीबीच राष्ट्रपति डाक्टर अरिफ अल्फीले प्रधानमन्त्री इमरान खानको प्रस्तावमा हिजो संसद विघटन गर्नुभएको छ। संविधानको धारा 58 अन्तर्गत प्रधानमन्त्री खानको सिफारिशमा संसद विघटन गरिएको पाकिस्तानी राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तीमा जनाइएको छ। संविधान अनुसार आगामी 90 दिनभित्र निर्वाचन गर्न राष्ट्रपति अल्भीले सरकारलाई तोक्नु भएको छ। त्यसअघि प्रधानमन्त्री इमरान खानले हिजै राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै आफूले राष्ट्रपतिलाई संसद विघटन गर्न सुझाव दिएको बताउनु भएको थियो। उहाँले आफू र पाकिस्तानमाथि विदेशी षड्यन्त्र भएको आरोप पनि लगाउनु भएको छ। त्यसअघि विपक्षी दलहरूले प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव दर्ता गराएकोमा सभामुखमाथि नै अविश्वासको प्रस्ताव दर्ता गरी उपसभामुख कसिम सुरीको अध्यक्षतामा अविश्वासको प्रस्ताव खारेज गरिएको थियो। त्यसक्रममा उपसभामुख सुरीले अविश्वासको प्रस्ताव असंवैधानिक भएको र प्रधानमन्त्री हटाउने विदेशी षड्यन्त्र भएको भन्दै अविश्वासको प्रस्ताव खारेज गरिएको बताउनु भएको थियो। यसैबीच पाकिस्तानका विपक्षी दलहरू राष्ट्रपतिबाट संसद विघटन गर्ने आदेश विरूद्ध सर्वोच्च अदालत पुगेका छन्। श्रीलंकामा वर्तमान सरकारका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्। विगत एक दशक यताकै सबैभन्दा ठूलो आर्थिक संकटलाई सरकारले राम्रोसँग जिम्मेवारी नलिएको भन्दै चौतर्फी रूपमा विरोध र आन्दोलन भइरहेका बेला श्रीलंका सरकारका मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिएका हुन्। मन्त्री परिषदका 26 मन्त्रीहरूले राजीनामा बुझाएका छन्। यद्यपि आन्दोलनकारीहरूले प्रधानमन्त्री महिन्दा राजापाक्से र राष्ट्रपति गोटाबाया राजापाक्सेको राजीनामा माग गरी प्रदर्शन जारी राखेका छन्। श्रीलंकाका शिक्षा मन्त्रीले आफूहरूले प्रधानमन्त्री समक्ष सामूहिक रूपमा राजीनामा बुझाएको बताउनु भएको छ। रूसी सेनाबाट युक्रेनी सेनाले फिर्ता लिएको किव नजिकैको बुचा शहरस्थित सामूहिक चिहानमा 57 जनाको शव फेला परेको अधिकारीहरूले जनाएका छन्। युक्रेनले रूसी सेनालाई बुचामा जानी जानी नरसंहार गरेको आरोप लगाएको छ। युक्रेनी सेनाको सशक्त प्रतिरोधपछि रूसी सेनाले राजधानीबाट विस्तारै पछि हट्दै गरेको समयमा किव वरिपरि रूसले गरेको गैर सैनिक व्यक्ति हत्याका प्रमाणहरू देखा परिरहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। अफ्रिकी राष्ट्र मालीमा सेनाको कार्यवाहीमा 206 विद्रोही लड़ाकु मारिएको सेनाले बताएको छ। मालीको सहेल राज्यको मौरा क्षेत्रमा गत सातादेखि जारी कार्यवाहीमा उनीहरू मारिएको मालीको सेनाले जानकारी गराएको हो। कार्यवाहीका क्रममा 51 जनालाई नियन्त्रणमा लिएको र उनीहरूबाट ठूलो परिमाणमा हात हतियार पनि बरामद गरिएको सेनाले उल्लेख गरेको छ। अब आर्थिक समाचार।
सिमरा विशेष आर्थिक क्षेत्रमा औद्योगिक पूर्वाधार निर्माण गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंक निफ्रा र विशेष आर्थिक क्षेत्र प्राधिकरण बीच सम्झौता भएको छ। सिमरामा पूर्वाधार निर्माणमा हात हाल्न लागेको निफ्राले पाँच खालमा पनि सेज निर्माणका लागि प्राविधिक र वित्तीय सम्भाव्यताको अध्ययन गर्नेछ। सिमरा सेजको ब्लक ए र बीमा उद्योग विस्तार गर्ने गरी बैंक र सेज बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सम्झौता पत्रमा निफ्राका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खटिवडा र विशेष आर्थिक क्षेत्र सेज प्राधिकरणका कार्यकारी निर्देशक डाक्टर चण्डिका भट्टले हस्ताक्षर गर्नु भएको छ।
आर्थिक समाचारका साथमा भुवन आचार्य अब खेल समाचार।
नेपाल मलेसिया र पूर्व न्युगिनी बीचको त्रिकोणात्मक टी20 सिरिजको उपाधिका लागि सोमबार नेपाल र पूर्व न्युगिनी बीच प्रतिस्पर्धा हुँदैछ। फाइनल अगाडि नेपाली टीमका कप्तान सन्दीप नामिछानेले कुनै पनि दबाव नभएको बताएका छन्। उनले घरेलु मैदानमा कप्तानका रूपमा पहिलो फाइनल खेल्ने तयारीमा रहेका सन्दीपले टीममा जति परीक्षण गर्नुपर्ने यसअघि नै गरेको र अब राम्रो नतिजाको अपेक्षा रहेको बताए। यता पुपुवा न्युगिनीका कप्तान असाद भालाले नेपाली दर्शकमाझ खेल्न पाउँदा निकै खुसी लागेको र फाइनलमा आफूहरूलाई दबाव नभएपछि दर्शकको उपस्थितिले केही फरक नहुन सक्नेमा द्विमत नभएको बताए। नेपाली टीम लिग चरणमा लगातार चार खेल जित्दै फाइनलमा पुगेको हो भने पुपुवा न्युगिनीले चार खेलमा तीन खेल हारेको थियो। अन्तिम खेलमा मलेसिया नेपालसँग पराजित भएपछि पुपुवा न्युगिनीले फाइनलमा स्थान बनाएको हो। शहीद स्मारक बी डिभिजन लिग फुटबलमा मध्यपुर युथ एसोसिएसन र श्री भगवती क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन्। एन्फा मैदानमा आइतबार भएको खेलमा मध्यपुर र श्री भगवतीले गोलरहित बराबरी खेलेका छन्। प्रतिस्पर्धात्मक खेलमा पाएको अवसरमा दुवै टोली गोल गर्न चुकेका थिए। यस बराबरीसँगै मध्यपुरले 11 खेलमा 14 अङ्क जोडेको छ। श्री भगवतीले 11 खेलमा 15 अङ्क जोडेको छ। दोस्रो खेलमा पनि सरस्वती युथ क्लब र सामाजिक युथ क्लबले एक एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन्।
अब मौसम। आज प्रदेश नम्बर एक बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदलिरही। प्रदेश नम्बर एक बागमती त्यसै गरी गण्डकीमा मेघगर्जनसहित फाटफुट वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 30.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 17.4 डिग्री सेल्सियस, वर्षा फाटफुट, सापेक्षिक आर्द्रता 84%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा अहिले बिहान सूर्योदय 5:51 भयो भने सूर्यास्त भरे साँझ 6:23 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमण पूरा गरी स्वदेश फिर्ता। प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच नेपाल भारत बीचको सीमा विवाद सम्वाद र कूटनीतिक माध्यमबाट समाधान गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काद्वारा जानकारी। आजदेखि देशभर पेट्रोलियम पदार्थको उपलब्धता सहज हुने, गृह मन्त्रालयद्वारा जानकारी। उपभोग्य सामग्रीमा अस्वाभाविक मूल्य वृद्धि गर्नेमाथि कार्यवाही गर्न गृहमन्त्री बालकृष्ण खाँडको निर्देशन। रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभेर जतिसक्दो चाँडो सार्वजनिक प्रसारण सेवा पीएसबीमा रूपान्तरण गरिने संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको भनाई। सिन्धुपाल्चोकमा ग्यास पड्किएर आग लागि हुँदा तीनजना बालबालिकाको मृत्यु। पाकिस्तानमा सत्ता र प्रतिपक्षको खिचातानीबीच संसद विघटन र नेपाल र पपुवा न्यूगिनी बीच त्रिकोणीय T20 क्रिकेटको फाइनल आज काठमाडौँमा हुने। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।